नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा कोरोना संक्रमितको संख्या 54 पुग्यो, सबैको स्वास्थ्य अवस्था सामान्य। कोरोना संक्रमितसँगै एउटै जहाजमा आएका नवलपुरमा 3 जना सहित 7 जनाको स्वाब संकलन। कोरोना अस्पताल र भरतपुर महानगरमा अख्तियारको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा छानबिन समितिको संयोजकमा नबस्ने पौडेलको घोषणा। गैंडाकोट नगरपालिकामा नियमित खोप कार्यक्रम आजबाट शुरू, पहिलो दिनमै 200 जनालाई खोप लगाइयो। गैंडाकोटमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र पत्रकारहरूलाई इनर्जी ड्रिंक्स वितरण। र आज रामानुज र शंकराचार्यको जयन्ती मनाइयो। कोरोनाबाट मृत्यु भएकाको चिर शान्तिको कामना गर्दै देशव्यापी दीप प्रज्वलन सम्पन्न। नवलपुरमा मानवाधिकार अवस्था अनुगमन समिति गठन।
सादर आमन्त्रण। हाम्रे ममतामयी माता वसुन्धरा रेग्मी गौडेलको यही वैशाख 5 गते 90 वर्षको उमेरमा भएको दुःखद निधनले हामी अत्यन्तै मर्माहत भएका छौं। यस दुःखद घडीमा साथ दिनुहुने, सहयोग गर्नुहुने तथा सागर जानुहुने आफन्त, छरछिमेक, इष्टमित्र, बन्धु बान्धव सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। साथै यही वैशाख 17 गते परेको 13 दिनको पुण्यतिथिमा हाम्रो आफ्नै निवास गैंडाकोट 11 हर्कपुरमा गहुँत ग्रहणका लागि सादर आमन्त्रण गर्दछौ। छोरा बुहारी हरि शर्मा रेग्मी विजय, तारा देवी रेग्मी, कृष्ण प्रसाद रेग्मी, टीका देवी रेग्मी, छोरी ज्वाई जमुना अधिकारी, विष्णु प्रसाद अधिकारी, सरस्वती नेउपाने, दण्ड पानी नेउपाने, पार्वती सुवेदी, इन्द्रमणि सुवेदी तथा समस्त रेग्मी गौडेल परिवार।
अब खबर विस्तारमा। शुरूआतमा प्रसंग। नेपालमा कोरोना संक्रमितको संख्या 54 पुगेको छ। यसैसँग सम्बन्धित समाचारबाट। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचारार्थ 39 जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। मन्त्रालयले नियमित गर्दै आएको प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रौतहटमा 24 र 35 वर्षीय 2 जना पुरूषमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभएको छ। उनीहरूको पनि उपचार शुरू गरिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 54 पुगेको छ। 16 जना निको भएर घर फर्किएका छन्। नेपालमा हालसम्म 54,826 जनाको स्वास्थ्य परीक्षण गरिएको भन्दै प्रवक्ता विकास देवकोटाले पीसीआर विधि मार्फत 10,807 र आरडीटीबाट 44,019 जनाको परीक्षण गरिएको जानकारी दिनुभएको छ। देशभर 22,900 जना व्यक्ति सरकारले तोकेको स्थानमा, क्वारेन्टाइनमा रहेको 107 जना, आइसोलेसन कक्षमा रहेको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो। यस्तै शिखर इन्सुरेन्स कम्पनीले 17,000 थान सर्जिकल मास्क उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभएको छ।
संक्रमित व्यक्तिहरूको विवरण दिन चाहन्छु। आज रौतहट जिल्लाका 24 वर्षीय र 35 वर्षीय 2 पुरूषहरूको स्वाब नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्दा पोजिटिभ आएको छ। उहाँहरू भारतबाट नेपाल आउनु भएको र क्वारेन्टाइनमा बस्नुभएको थियो। उहाँहरूलाई अस्पताल लगिँदैछ। यसरी कुल संक्रमितको संख्या 54 पुगेको छ, जसमध्ये 16 जना निको भई घर फर्किएका हुनुहुन्छ भने हाल धनगढ़ीमा 1, वीरगंजमा 3 र आज थप 2 जना आउने क्रममा हुनुहुन्छ। त्यसै गरी भरतपुरमा 1 र विराटनगरमा 31 गरी 39 जनाको उपचार भइरहेको छ। सबैको स्वास्थ्य स्थिति सामान्य छ।
साउदी अरबबाट आएका भोजपुरका 1 जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका 3 जना र उहाँका परिवारका सदस्यहरूको सहितको गरी 7 स्वाब संकलन गरी परीक्षणका लागि आज पोखरा पठाइएको छ। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका 2 जना र मध्यविन्दु नगरपालिकाका 1 जना साउदी अरबबाट भोजपुरमा आएका संक्रमित आएको जहाजमा आएका थिए। उनीहरू फाल्गुनको अन्त्यतिर नेपाल आएका हुन्। उनीहरू नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए। तथापि सँगै जहाजमा आएका भोजपुरका 1 जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका 3 जना, उहाँका परिवार र उदयपुरबाट आएका 1 जना गरी 7 जनाको आज मध्यविन्दु जिल्ला अस्पतालमा स्वाब संकलन गरी पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभएको छ। जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले उनीहरूमा कोरोनाको कुनै लक्षण नदेखिए पनि स्वाब संकलन गरेर पठाइएको हो। भोलिसम्म रिपोर्ट आउने उहाँले जानकारी दिनुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौँडाले भरतपुर कोरोना विशेष अस्थायी अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले आज दिउँसो कोरोना अस्पतालमा छापामारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो। टोलीले कोरोना अस्पताल सम्बन्धी महत्वपूर्ण कागजातहरू भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ। ती सबै कागजात लिएर टोली हेटौँडा फर्किएको अख्तियार हेटौँडाका प्रमुख शिवकुमार कार्कीले जानकारी दिनुभएको छ। कोरोना विशेष अस्पतालका विभिन्न सामग्री कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरेपछि अख्तियारले छापा मारेको हो। कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ। उक्त अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले 1 करोड़ रूपियाँ सहयोग गरेको थियो। भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको स्टोरमा भएको चोरी प्रकरणको छानबिनका लागि गठित छानबिन टोलीका संयोजक चितवन उद्योग संघका अध्यक्ष एवं कार्यदलका संयोजक राजु पौडेलले आफू जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउनु भएको छ। भरतपुर कोरोना नियन्त्रण कार्यदलले आज एक विज्ञप्ति जारी गर्दै पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरिएको जनाएको थियो। सो विज्ञप्ति जारी गरिएको 2 घण्टा पश्चात संयोजक पौडेलले आफू सो जिम्मेवारी निर्वाह नगर्ने घोषणा गर्दै वक्तव्य जारी गर्नु भएको हो। समितिले छानबिन गर्नु पूर्व नै उक्त घटना सम्बन्धमा राजनीतिक हिसाबबाट वक्तव्य टीका टिप्पणी आएको भन्दै चितवन उद्योग संघ निष्पक्ष र गैर राजनीतिक सामाजिक संस्थाको अध्यक्ष भएकाले समितिमा बसेर छानबिन गर्नु संघको भावना विपरीत हुने भन्दै संयोजकमा नरहने स्पष्ट पार्नु भएको हो। आजबाट शुरू गरिएको नियमित खोप कार्यक्रमबाट गैंडाकोट नगरपालिकाका 200 जनाले विभिन्न प्रकारका खोप लिएका छन्। लकडाउन पछि स्थगित भएको खोप कार्यक्रम आजबाट शुरू भएको गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक पौडेलले जानकारी दिनुभएको छ। हरेक हप्ताको मंगलबार सधैँ सञ्चालन हुने पौडेलले जानकारी दिनुभएको हो। अन्य स्वास्थ्य चौकीमा हरेक महिनाको 5 गतेदेखि 9 गतेसम्म अब नियमित खोप सञ्चालन हुने भन्दै 15 महिना मुनिका आफ्ना बाल बालिका तथा गर्भवती महिलाहरूलाई खोप लगाउन सबैमा आग्रह गर्नु भएको छ। आज मात्रै 15 महिना मुनिका 182 जना बाल बालिकालाई खोप लगाइएको र बाँकी गर्भवती महिलाहरूले खोप लिएको पौडेलले जानकारी दिनुभएको छ। लायन्स क्लब अफ मौला कालिका गैंडाकोटले आज गैंडाकोटका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारहरूलाई इनर्जी ड्रिंक्स वितरण गरेको छ। कुमारी मार्केटिङ्सद्वारा प्राप्त गरेको 30 कार्टुन इनर्जी ड्रिंक्स नेस क्याफे र नेस टी संयोजक कृष्ण रिजाल मार्फत गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नम्बर 5 का वडाध्यक्ष नवराज कण्डेलको रोहबरमा नगरपालिकालाई हस्तान्तरण गरेको थियो। लकडाउनका बेला गैंडाकोट नगरपालिका भित्रको सुरक्षा सतर्कतालाई ध्यानमा राखी अहोरात्र खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारहरूका लागि उक्त इनर्जी ड्रिंक्स राज्यले निर्धारण गरेको एकद्वार प्रणाली मार्फत वितरण गर्नका लागि नगर प्रमुख रोहबरमा वितरण गरिएको लायन्स क्लब अफ मौला कालिका गैंडाकोटका अध्यक्ष दया सागर सुवेदीले जानकारी दिनुभएको छ। गैर सरकारी संस्था महासंघ नवलपरासी बर्दघाट सुस्ता पूर्वका अध्यक्ष बद्रीनाथ नेपालको संयोजकत्वमा जिल्ला स्तरीय मानवाधिकार अवस्था अनुगमन समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व गठन भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको परिपत्र बमोजिम नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएशन जिल्ला शाखा सदस्य रहने गरी मानवाधिकार अवस्था अनुगमन समिति गठन गरिएको हो। समितिको सदस्यमा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष हुमराज राणा भाट र नेपाल बार एसोसिएशन नवलपुरको उपाध्यक्ष अधिवक्ता गणेश अधिकारी सदस्य रहनु भएको छ। को आज नै बसेको बैठकले जिल्लामा मानवाधिकार रक्षा निम्ति क्रियाशील संस्थाको तर्फबाट इन्सेक जिल्ला प्रतिनिधि तीर्थराज डुम्रेलाई अनुगमन समितिको सदस्यमा थप गरेको छ भने आवश्यकता अनुसार थप सदस्यलाई समेत समावेश गरिने संयोजक नेपालले बताउनु भएको छ। गठित समितिले वर्तमान जटिल परिस्थितिमा COVID-19 विरूद्ध लड्न सरकारबाट भइरहेका कार्यहरू स्वास्थ्य उपचारको अवस्था आम उपभोक्ताहरूको अधिकार अभिव्यक्ति स्वतन्त्रता न्याय प्रशासनमा पहुँच नागरिकको कर्तव्य लगायत COVID-19 प्रभावित अन्य मानवाधिकारहरूको अवस्थाको अनुगमन गरी स्थानीय स्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गर्ने तथा राष्ट्रिय मानवाधिकार आयोगका कार्यालयहरूमा तथ्य तथा सूचनाहरू सम्प्रेषण गर्ने बताइएको छ। समिति गठन सम्बन्धमा आज नै समितिका सदस्यहरूले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई जानकारी गराउँदै आवश्यक समन्वय तथा सहयोगको लागि अनुरोध समेत गरेका छन्। समितिले भोलिदेखि जिल्लाको विभिन्न स्थानमा अनुगमन गर्ने नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष हुमराज राणा भाटले बताउनु भएको छ। श्री वैष्णव सम्प्रदायका व्यक्तिहरूले आज 1004 रामानुज जयन्ती मनाएका छन्। श्री वैष्णव सम्प्रदायका आचार्य रामानुज स्वामीजीको जन्मोत्सवको अवसरमा आज रामानुज जयन्ती मनाइएको हो। उहाँ विशिष्ट द्वैत वेदान्तका प्रवर्तक भएको धार्मिक गुरूहरूको भनाइरहेको छ। स्वामीका धार्मिक कृतिहरूमध्येको 72 वाक्यको शिष्य उपदेशले मानिसहरूलाई अनुशासन र असल आचरणमा रहन प्रेरणा दिने रामानुज वेद विद्याश्रमका महन्त श्याम कृष्णमा श्याम कृष्णमाचार्यले बताउनु भएको छ। श्री भाष्यम, वेदान्त दीपम, नित्य ग्रन्थम, श्री गीता भाष्यम जस्ता कृतिले धार्मिक सहिष्णुताको सन्देश दिने उहाँको भनाइ छ। 1000 वर्ष पहिले भारतवर्षमा हिन्दू धर्मको संरक्षणमा रामानुज आचार्यको भूमिकालाई अहिले पनि उच्च कण्ठले प्रशंसा गरिन्छ। कलियुगमा शेष भगवानको अवतारको रूपमा रामानुज स्वामीजीलाई लिइने लक्ष्मी नृसिंह दिव्यधामका महन्त नटवर नारायणाचार्यले बताउनु भएको छ। ईश्वर, आत्मा र प्रकृति यसको सम्बन्धलाई रामानुज स्वामीले व्याख्या विवेचना गर्नुभएको र जुन अहिले पनि समय सान्दर्भिक रहेको लक्ष्मी हरि परवा सुदेव मन्दिरका महन्त लक्ष्मणाचार्यले बताउनु भएको छ। रामानुज स्वामीले अघि सारेको भक्ति मार्गले समाजमा असल संस्कार र धार्मिकताको पाठ पढाएको लक्ष्मीनारायण मन्दिर देवघाट धामका महन्त श्रीधराचार्यले बताउनु भएको छ। मंगलबार गैंडाकोट एकमा रहेको लक्ष्मी नृसिंह दिव्य धाम, रामानुज वेद विद्याश्रम, श्री लक्ष्मी हरि मन्दिर देवघाट चितवनमा रहेको लक्ष्मी नारायण मन्दिर, भरतपुर लंकुमा रहेको लक्ष्मी नारायण मन्दिरमा आज सामाजिक दूरी कायम राख्दै रामानुज जयन्ती मनाइएको छ। यसअघि आज नै श्री रामानुज आचार्यको 1004 र श्री शंकराचार्यको 1232 जन्म जयन्ती पनि परेको अवसरमा 6:30 बजे दीप प्रज्वलन गरिएको छ। विश्वभरि महामारीको प्रकोपको रूपमा फैलिएको COVID-19 कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका 2,00,000 जनाभन्दा बढ़ीको चिर शान्तिको कामना र संक्रमित 28,00,000 बढ़ीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको हो। श्री वैष्णव परिषदका नेपालका अध्यक्ष स्वामी देवराचार्यका अनुसार उक्त कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभएको छ। दीप प्रज्वलन कार्यक्रमको आह्वान श्री वैष्णव परिषद नेपाल र नेपाल सन्त समाज चितवनले आह्वान गरेका थिए। जागृति बाल तथा युवा सरकार नेपालले देवचुली नगरपालिकामा सबैभन्दा धेरै राहत सहयोग गरेको छ। जागृति बाल तथा युवा सरकार नेपालले देवचुली नगरपालिकालाई हालसम्म 5,11,000 बराबरको स्वास्थ्य तथा खाद्य सामग्री हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष तिलोत्तम पौडेलले आज देवचुली नगरपालिकाका प्रमुख पूर्ण कुमार श्रेष्ठलाई स्वास्थ्य सामग्री 2,11,000 र खाद्य सामग्री 2,00,000 गरी 4,11,000 बराबरको स्वास्थ्य तथा खाद्य सामग्री हस्तान्तरण गर्नुभएको छ। पुनः प्रयोग गर्न मिल्ने 10 सेट पीपीई, 7 थान थर्मल गन, N95 मास्क, 100 थान सर्जिकल पंजा, 3,000 थान हेड क्याप, 100 थान सर्जिकल मास्क, 2,400 थान सहित 2,00,000 रूपियाँ बराबरको 4,380 किलोग्राम बराबरको चामल खाद्य सामग्री सहयोग हस्तान्तरण गरेको छ। यसअघि पनि क्लबले नगरपालिकाको खाद्य बैंकमा 1,00,000 बराबरको खाद्य सामग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको अद्यावधिक तथ्याङ्कमा क्लबले 3,11,000 सहयोग गरेको उल्लेख गरिएको छ। नगर प्रमुख श्रेष्ठले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता कोरोना संक्रमणको अग्र मोर्चामा देवचुली नगरपालिकामा रहेका स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र संचार कर्मी समेतलाई तथा खाद्य सामग्री देवचुली 6 कृतिपुरमा वितरण गरिने प्रतिबद्धता जनाउनु भएको छ। विजय खबरमा अब पालो भएको छ एकैछिन व्यापारिक विश्रामको।
आफ्ना लागि होइन, सन्तानको खुशीका लागि बाँच्ने सबैको प्रिय नाम आमा, अनि रोग निको नभएर जीवनदेखि निराश भएकाहरूको रोग निको बनाएर नयाँ जीवन दिने आमाको अर्को रूप आमा आयुर्वेद सेवा प्राप्त। आमा सँगै छ विश्वास, भरोसा र आशा पनि।
नेपाली जडीबुटीको प्रयोग गरी आयुर्वेद पञ्चकर्म थेरापी तथा छार सूत्रको विधिबाट पाइल्स, फिसर, फिस्टुला, दम, पिनास रोग, उच्च रक्तचाप, मधुमेह, पेट रोग, नसा तथा हाड जोड्ने, स्त्री तथा प्रसूति रोग, यौन तथा छाला रोग लगायतका नयाँ पुराना रोगको आफ्नै अत्याधुनिक ल्याबमा परीक्षण गरी आयुर्वेदिक पद्धति मार्फत उपचार गरिन्छ।
सम्पर्क आमा आयुर्वेद सेवा प्रणाली, पुलचोकबाट 50 मिटर न्यू रोड तर्फ नारायणगढ़ चितवन। फोन 5701074 98550 59 89।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य बुटोलको सूचना। भ्रष्टाचार एक सामाजिक अपराध हो, यसको विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो। भ्रष्टाचार विरुद्धको सूचना, तपाईँले मैले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने, अहिले नगरे कहिले गर्ने। त्यसैले सार्वजनिक पद धारण गरेको व्यक्तिले काममा ढिला सुस्ती गरेको, अनियमितता वा भ्रष्टाचार गरेको देख्नु भएको छ भने तपाईँको जानकारीमा आएको सत्य तथ्य सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोलमा जानकारी गराई भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुहुन अनुरोध गर्दछौ। सम्पर्क नम्बर 5401 र 071-540-837 चौबिसै घण्टा उठ्ने नम्बर 9857-74031 कार्यालयको फ्याक्स नम्बर 071-540-823 आयोगको पैसा नलाग्ने हटलाइन नम्बर 107 CIAA@gmail.com अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचारको पालो। लकडाउनपछि भएको रगत अभावको परिपूर्तिका लागि नवलपुरमा भएको रक्तदानमा 102 जनाले रक्तदान गरेका छन्। आज डेप्चुली जेसिसले प्रगतिनगरमा गरेको रक्तदानमा 102 जनाले रक्तदान गरेका हुन्। नवलपुर रक्त संचार सेवा काउसतीको प्राविधिक सहयोगमा भएको रक्तदानमा काउसतीदेखि गैंडाकोटसम्मका रक्तदाताले रगतदान गरेका थिए। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भोलि सचिवालय बैठक बोलाएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगदै सचिवालय बैठक बोलाइएको हो। बैठक भोलि साँझ 5 बजे बोलाइएको बताइएको छ। सरकारी वकिलको कार्यालय काठमाडौँले सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्ण कुमार श्रेष्ठ किसान तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल विरूद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरू सरकारी वकिलको कार्यालय पुगेका थिए। तर 2 घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मान्नु भएन। बस्नेत श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई 10 वैशाखमा महोत्तरीबाट काठमाडौँ ल्याउनु भएको थियो। डाक्टर यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौँ ल्याएको बताउनु भएको छ। समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीको निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दावी गरेका छन्। महोत्तरीबाट काठमाडौँ ल्याएको भोलिपल्टै बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुग्नु भएको थियो। खनाल श्रेष्ठ र बस्नेतले भने उहाँकै सहमतिमा काठमाडौँ ल्याइएको बताउँदै आउनु भएको छ। जाहेरी नलिएको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताले बबरमहलमा सड़कमा निस्किएर नाराबाजी गरेका थिए। सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा पनि गरेको छ। शाहीलाई रिहा गर्न माग गर्दै बसेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई गर्दै आज न्यायाधीशहरू पुरूषोत्तम भण्डारी र मनोज कुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो। साईलाई थुनामै राखेर नै मुद्दा अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चले बताएको छ। उहाँ लकडाउन उल्लंघनको आरोपमा वैशाख 9 गते पक्राउ पर्नु भएको थियो। उहाँलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट थुनामा राख्न अनुमति लिएको थियो। साईलाई पक्राउ गरी गैर कानूनी रूपमा हिरासतमा लिएको भन्दै अधिकार कर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख 12 गते बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। रिटमाथि सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद फुइयालको इजलासले साईलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको अन्तर्वार्ताले लिएर संचार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ। जातीय विदेश र घृणा उब्जाएको तथा सरकार विरूद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भस्मासुर जस्ता लाञ्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो। मन्त्री स्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो। कार्कीलाई के कसो भएको हो 3 दिनभित्र स्पष्टीकरण पेश गर्न पनि भनिएको छ। रेडियो नेपालमा सोमबार बिहान 6:30 बजे प्रसारित अन्तर सम्वाद कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईलाई अतिथि बनाइएको थियो। कार्यक्रममा वहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै भस्मासुर लगायतका शब्द प्रयोग गर्नुभएको थियो। यसलाई लिएर रेडियो प्रसारक विकास समिति रेडियो नेपालले सोमबार नै विज्ञप्ति जारी गरेर माफी पनि मागेको थियो। भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत हुने समेत बताएको थियो। कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या 212,522 पुगेको छ। ओल्डोमिटर्स .info का अनुसार निको हुनेको संख्या 9,34,498 पुगेको छ। हाल विश्वभर 30,84,801 संक्रमित भएका छन्। मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा पछिल्लो क्रममा 6 जनाको मृत्युसँगै कुल 56,803 जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा 26,977 जनाको मृत्यु भएको छ भने स्पेनमा मृत्यु हुनेको संख्या 23,822 पुगेको छ। छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या 939 पुगेको छ भने संक्रमित हुनेको संख्या 29,451 पुगेको जनाइएको छ। अब केही छोटा खबरको पालो। सर्लाहीको हरिपूर्वा नगरपालिका आठमा दुई परिवार बीचको झगडामा एक महिलाको मृत्यु भएको छ। स्थानीय खोद्दी खातुन र सैतुन खातुनको परिवार बीचको झगडामा 35 वर्षकी सैदुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। लकडाउन लम्बिँदै गएपछि सर्वोच्च अदालतले आजदेखि रिट निवेदन दर्ता र सुनवाई खुला गरेको छ। जिल्लाको धादिङ जिल्लाको धुनेबेसी नगरपालिका नौ कानाकोटस्थित त्रिभुवन राजपथमा भएको दुर्घटनामा सचालकको मृत्यु भएको छ। बा 5X6775 नम्बरको टिप्पर अनियन्त्रित भई गैराती सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा टिप्परका सचालक धुनेबेसी नगरपालिका नौ बस्ने 30 वर्षीय अमृत बोगटीको उपचारको क्रममा आज मृत्यु भएको हो। सरकारले विदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि हाजिरी गर्न समेत नपाएका अलपत्र परेका स्थानीय तहका 100 बढी कर्मचारीलाई कामकाजमा खटाएको छ। अलपत्र पर्नेमा शाखा अधिकृतदेखि चौथो तहसम्मका कर्मचारी रहेका थिए। र राष्ट्रिय मानवाधिकार आयोगले विदेशमा रहेका हजारौं नेपाली कामदार कोविड 19 महामारीका कारण रोजगारी गुमाई तलब र खाना बस्न समेत नपाई अलपत्र परिरहेको र संक्रमणको जोखिममा रहेको उल्लेख गर्दै तिनको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा कोरोना संक्रमितको संख्या 54 पुग्यो। सबैको स्वास्थ्य अवस्था सामान्य। कोरोना संक्रमितसँगै एउटै जहाजमा आएका नवलपुरमा 3 सहित 7 जनाको स्वाब संकलन। कोरोना अस्पताल र भरतपुर महानगरमा अख्तियारको छापा। महत्वपूर्ण कागजात नियन्त्रणमा। छानबिन समितिको संयोजकमा नबस्ने पौडेलको घोषणा। गैंडाकोट नगरपालिकामा नियमित खोप कार्यक्रम आजबाट शुरू। पहिलो दिनमै 200 जनालाई खोप लगाइयो। गैंडाकोटमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी र पत्रकारहरूलाई इनर्जी ड्रिंक्स वितरण। र आज रामानुज र शंकराचार्यको जन्म जयन्ती मनाइयो। कोरोनाबाट मृत्यु भएकाको चिर शान्तिको कामना गर्दै देशव्यापी दीप प्रज्वलन सम्पन्न। नवलपुरमा मानवाधिकार अवस्था अनुगमन समिति गठन। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामका आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाबाट बिदा हुन्छु। नमस्कार।